scuze, am mână bătată. Și deschideți celor din pe camu și zi. Coranul hadisului. Vârna hud zamană bătate gă. Acăl ठिकाने आ जाएगी. ऐसे हालात आते हैं कि अकल ठिकाने लग जाती है. अब्दियत को इख्तियार करें, तबा सुन्नत को इख्तियार करें. हम लोग शरीयत हमारी मोहताज नहीं है, हम शरीयत के हम अल्लाह के मोहताज हैं. हमें जरूरत है इस्लाम की, इस्लाम हमारा मोहताज नहीं है. तो दीवाना बन के शरीयत सुन्नत पे चलें, अल्लाह के गुलाम बन जाएं. دل سے عبدیت کو اختیار کریں, دل سے اتباع سنت کو اختیار کریں, دل سے اللہ کے حضور میں روئیں, دل سے تقوی اختیار کریں, اپنی رائے کو چھوڑ دیں, پھر انشاءاللہ دیکھیں راستہ کھلا ہوا ہے, سیدھا جنت میں پہنچ جائیں گے. جو قرآن و حدیث کو نہیں مانتا اس کو خود زمانہ بتا دیتا ہے. بدنظری کر کے دیکھ لے آدمی کیسے تلخ زندگی ملتی, گناہ کر کے دیکھ لے کتنی تلخ زندگی ہوتی, اور چند دن اللہ والوں کے ساتھ رہے گناہوں سے بچے پھر دیکھے کیسی مزیدار زندگی ملتی ہے. ہمارے شیخ رحمت اللہ علیہ فرماتے تھے جو لوگ زیادہ ڈرتے ہیں گھر میں, کہتے ہیں جن آ گیا جن نہ آ جائے کہیں, تو ان کو زیادہ ڈراتے ہیں یہ شیاطین. وہ جو کہتے ہیں آئے ایسی کی تیسی, تو وہاں سے بھاگتے ہیں, کہتے ہیں کہ یہ خام خواہ کچھ جو ہے مشکل کر دے گا ملا ہماری, وہاں سے ہی بھاگتے ہیں. یا قہر پڑھو ہر نماز کے بعد 7 دفعہ, زہر کے بعد 21 دفعہ پڑھو, بس سارا جن وین سب بھاگ جائیں گے. اللہ کا نام ہے, تو لے اللہ کا نام تیرا سب بنے گا کام. 3 قل پڑھ لیں فجر مغرب کے بعد, سورہ اخلاص, سورہ فلق, سورہ ناس, 3-3 دفعہ. حدیث شریف میں تکفیک من کل شیء, ہر شر سے حفاظت کے لیے کافی. دم کر دیں, گناہوں سے بچیں اس کے ساتھ, پھر دیکھیں جن جو اللہ سے ڈرتا ہے جن و انس اس سے ڈرتے ہیں. سب سے بڑا وظیفہ تقویٰ ہے, جو کرنے کا کام ہے وہ ہم کرتے نہیں, بس وظیفے پڑھ رہے ہیں. پھر دماغ میں خشکی ہو جاتی ہے, سر میں درد, غصہ زیادہ, ہر بات پہ غصہ, اور نیند کم ہو جاتی ہے, اعتدال نہیں رہتا, پھر نقصان ہو جاتا ہے, صحت کو بھی نقصان پہنچتا ہے, دین کو بھی نقصان پہنچتا ہے. نیم حکیم خطرہ جان ہوتا ہے نا. خواجہ عزیز الرسول مجذوب رحمۃ اللہ علیہ نے پوچھا حضرت تھانوی رحمۃ اللہ علیہ سے کہ ذکر ذاکر کو مذکور تک پہنچا دیتا ہے, ذکر کرنے والے کو مذکور تک یعنی اللہ تک پہنچا دیتا ہے, تو پھر اللہ والوں کی کیا ضرورت ہے, شیخ کی کیا ضرورت ہے؟ فرمایا کاٹتی تو تلوار ہی ہے, لیکن جب کسی سپاہی کے ہاتھ میں ہو. پڑی تلوار نہیں کاٹتی, تلوار پڑی بھی ہو نہیں کاٹتی. ایسے ہی فرمایا کہ کاٹتی تو تلوار ہی ہے, لیکن جب کسی سپاہی کے ہاتھ میں پہنچائے گا تو یہ ذکر, لیکن کسی اللہ والے کی نگرانی میں کرو گے تب اللہ تک پہنچو گے. اپنی طرف سے کرتے رہو گے تو پھر بغیر معتدل ہو جاؤ گے. مخاطب اگر کوڑ مغز ہو تو, کوڑ مغز اگر مخاطب ہو تو استغنا کی شان کو اختیار کرنا چاہیے, استغنا اختیار کرنا چاہیے. مخاطب اگر کوڑ مغز ہونا, حاکمانہ شان استعمال کرنی چاہیے. اور حاکمانہ شان, حضرت تھانوی رحمۃ اللہ علیہ نے فرمایا اگر مخاطب کوڑ مغز ہو, نہیں سمجھتا بات کو, کوڑ مغز ہے, جیسے متکبر ہے, بڑائی ہے اس میں, تو حاکمانہ شان کو استعمال کرنا سنت خداوندی ہے, اللہ تعالیٰ کی سنت ہے. کہ شیطان ظالم متکبر اور کوڑ مغز تھا, تو اس کے سامنے اللہ تعالیٰ نے حاکمانہ شان استعمال فرمائی نا, اخرج فإنک رجیم, نکل جا. ان کے لیے حلم کی بہت ضرورت ہوتی. ہمارے شیخ نے سکھایا حلم سے رہو, خدمت دین نہیں کر سکتے ورنہ. ہر قسم کے لوگ ملتے ہیں تو حلم سے, حلیم التبع ہونا چاہیے, نرمی کو اختیار کرے, ہر کام میں نرمی کو اختیار کرنا سنت ہے آپ صلی اللہ علیہ وسلم کی. تو اسی لیے جو حلیم التبع نہیں ہوگا وہ دین کی خدمت نہیں کر سکتا. تو غصے کے تقاضوں کو اپنے دبا ہیں اور نرمی کے ساتھ پیش آئیں. بخیل شخص کا اور متکبر شخص کا علم جامد رہ جاتا ہے, جس میں بخل ہوگا. کوئی نبی بخیل نہیں ہوا, کنجوس نہیں ہوا, ہر نبی سخی تھا. تو کوئی ولی بھی بخیل نہیں ہوتا, ہر ولی بھی سخی ہوتا ہے, ولایت نبوت کے تابع ہے. تو اسی لیے بخل جس میں ہوگا اور کبر تکبر جس میں ہوگا تو وہ شخص پھر خدمت دین نہیں کر سکتا, اس کا علم جامد رہ جائے گا, اسے دوسروں کو فائدہ نہیں ہوگا اس کے علم سے. پہلے نے فرمایا جب نیا کوئی علم عطا ہوتا ہے تو ایسا لگتا ہے کہ ہفت اقلیم کی سلطنت مل گئی, پوری سلطنت مل گئی, اس سے بڑھ کر نعمت مل گئی. نیا کوئی علم عطا ہوتا ہے, اللہ کو راضی کرنے کا کوئی طریقہ کوئی بات معلوم ہو جائے تو سمجھ لیں کہ پوری دنیا مل گئی, کائنات مل گئی گویا ہم لوگوں کو. سبحان اللہ. نے فرمایا کہ ہم کو ہماری تسلی کافی ہے, مریض کی تسلی کی ضرورت نہیں ہوتی. ڈاکٹر کو اپنی تسلی کافی ہوتی ہے, ڈاکٹر کو اپنی تسلی کافی ہوتی ہے. میں جو دوا لکھ رہا ہوں, میں جو ڈرپ لگا رہا ہوں, میں جو انجیکشن لگا رہا ہوں, بس ڈاکٹر کو تسلی ہونی چاہیے. مریض کی تسلی کی ضرورت نہیں ہے ڈاکٹر کو, ہے کہ نہیں بھائی؟ اگر مریض کہے کہ مجھے بھی تسلی ہو, مجھے گدے والا انجیکشن لگاؤ, تو بھائی کیا کرے. تو مریض کی تسلی کی ضرورت نہیں ہے, بس ڈاکٹر کو اپنی تسلی کر لینی چاہیے کہ اصول کے خلاف تو بات نہیں ہے, بات تو نہیں پیش کر رہا, خلاف قاعدہ اور خلاف اصول تو علاج نہیں کر رہا, تو بس یہ اپنی تسلی دیکھ لیں. حضرت تھانوی رحمتہ نے جواب لکھا, اس نے کہا حضرت بہت اختصار ہے اس جواب میں, بہت مختصر. تو فرمایا کہ بھائی یہ بتاؤ کافی اور شافی ہے کہ نہیں. جب کافی بھی ہے شافی بھی ہے تو تمہیں کیا کرنا ہے اختصار سے. شفا ہو رہی ہے اس سے, وہ کافی ہے بات. بس جو طالب شفا ہوگا اس کے لیے اس کو تسلی ہو جائے گی, جو عاشق مرض ہوگا اس کو تسلی نہیں ہوتی. پھر مرض کا عاشق ڈاکٹر مریض کی مرضی سے علاج کرے تو وہ ڈاکٹر کتنا خطرناک ہے بھائی, ہے کہ نہیں؟ مریض ایک ڈاکٹر صاحب تھے, ہم کبھی جاتے تھے, وہ کہتے تھے کون سی والی دوا دوں, یہ والی دوں, یہ والی بھی دے دوں. ہم بولتے تھے بھائی آپ تو مروانے والی باتیں کر رہے ہیں, مطلب یہ کہ یہ والی دوا تو ہم سے پوچھ رہے ہیں, ہمیں تو کچھ پتہ ہی نہیں ہے دوا کے بارے میں, کون سی دوا آپ دیکھیں کون سی دوا دینی چاہیے. تو پھر پوچھتے تھے کہ یہ والی بھی ڈال دوں دوا, یہ والی بھی دے دوں, یہ کیسی رہے گی, ہمیں کیا پتہ کیسی رہے گی بھائی. تو اگر ہم بھی پوچھیں مریدوں سے, بھائی یہ والی دوا دے دوں آپ کو, آپ کو یہ دوا دوں, آپ یہ علاج کروں, تو پھر شفا کیسے ہوگی. ڈاکٹر تو اپنی مرضی سے علاج کرتے, روحانی ڈاکٹر بھی اپنی مرضی سے علاج کرے گا. ایک حکیم صاحب تھے ہمارے شیخ رحمت اللہ علیہ سے بیت تھے, مجذوب تھے وہ, بہت اللہ والے تھے. ہندوستان سے ہجرت کر کے آئے یہاں ٹیکسلا میں, ٹیکسلا ہے پشاور کے پاس, وہاں ٹیکسلا میں وہاں ہوتے تھے. تو وہ مجذوب تھے, اللہ والے تھے, تو وہ ان کا مطب تھا, تو وہ مطب انہوں نے کھولا ہوا تھا اور دعا کرتے رہتے تھے, یا اللہ تعالیٰ جس کو شفا دینی ہو میرے پاس بھیج دے, جس کو موت دینی ہو سامنے سرکاری اسپتال میں بھیج دے. اور ان کے پاس جو مریض جاتے تھے ماشاءاللہ شفا پا جاتے. تو اور بڑے بڑے ڈاکٹر ان کے قریب قریب کلینک کرتے تھے, تو نہیں چلتا تھا, تو तो रातों रात डॉक्टर भाग जाते थे कि तो और कोई इनसे कहता था तो ये इंजेक्शन वगैरह भी लगा देते थे, एक ही इंजेक्शन सबको लगा देते थे और पतलून के ऊपर से लगा देते थे मरीजों। तो कोई मरीज कहता है कि डॉक्टर साहब, हकीम साहब ये क्या कर दिए, ये क्या कर रहे हैं, जरासीम नहीं होंगे क्या इससे? तो कहते थे कि जरासीम के खालिक मालिक से हमने राब्ता कर रखा है, नहीं होगा, जरासीम नहीं होंगे, जरासीम के खालिक और मालिक से हमने राब्ता किया हुआ है। हमारे शेख रहमतुल्लाह अलैह फरमाते थे ऐसे बैठे रहते थे, तस्बीह पढ़ते अल्लाह अल्लाह करते रहते थे, जैसे ही कोई मरीज आता तो उसको पूछते हाँ भाई बता जल्दी बता, तो उसको देखते, उसको दवा देते, कहते जल्दी निकाल पैसे, निकाल जल्दी निकाल पैसे, पैसे लेते कहा आप चल जाए यहाँ से, चल फिर अल्लाह अल्लाह करने लगे। और कोई पतलून के ऊपर से इंजेक्शन लगा देते, और कोई मरीज कहता आपने फाया तो लगा ही नहीं, वो दे देते रुई, कहते ले लगा ले फाया भी लगा ले। खूब लोगों को उनसे शिफा होती थी और कहते या अल्लाह जिसको शिफा देनी हो मेरे पास भेज दे, और जिसको मौत देनी हो सामने सरकारी अस्पताल में। मजबूत बुजुर्ग थे। तो वो जब हिंदुस्तान से आए तो हकीम थे, हमारे शेख रहमतुल्लाह ने फरमाया तो जो है कोई काम था नहीं या मतलब था नहीं, तो बर्फ बेचने लगे, तो बर्फ साइकिल पे बेचते थे, तो साइकिल पे बेचते थे, तो वहाँ ऊंची ऊंचे ऊंचे रोड ऐसे पहाड़ी की तरह रोड थे ऊंचाई पे, तो साइकिल पे बर्फ बेचते थे। तो अल्लाह मियां से एक दिन कहने लगे मजजूब बच्चे की तरह होता है, जैसे बच्चों की बातें हम लोगों को बुरी नहीं लगती, ऐसे मजजूबों की बात अल्लाह मियां को जो है ना पसंद नहीं होती, उस पर भी प्यार आता है। तो वो अल्लाह मियां से कहने लगे या अल्लाह ताला आपने तो मेरे को इंसान पैदा किया है, और ये पहाड़ियों पे मैं इस तरह ऊंची ऊंची ऐसी ऐसी सड़कों पे चढ़ के बर्फ बेच रहा हूँ, काम पैदा तो आपने मुझे इंसान किया और काम गधों वाला ले रहे हैं। काम तो हम गधों वाला कर रहे हैं, तो इतनी मशक्कत कर रहे हैं मतलब। तो अल्लाह मियां को प्यार आ गया, अगले दिन से उनका मतलब हो गया, अगले दिन से मतलब का इंतजाम हो गया। मूसिया आदा बेदाना दीगरन सोख्ता जाने रवाना दीगरन। हज़रत मूसा अलैहिस्सलाम के जमाने में जो चरवाहा था वो कहता था या अल्लाह ताला तू मुझे मिल जा मैं तुझे अपनी बकरियों का दूध पिलाऊंगा, या अल्लाह ताला तू मुझको मिल जा मैं तेरे बालों में कंघी करूंगा, तू जहां बैठता होगा मैं वहां पर झाड़ू लगाऊंगा और मैं तेरे पांव दबाऊंगा। तो हजरत मूसा अलैहिस्सलाम ने सुना तो उसको फरमाया ये इन सब चीजों से तो अल्लाह पाक है, तो वो डर गया और भाग गया। हमारे शेख रहमतुल्लाह इसको फरमाते हैं कि हजरत मूसा अलैहिस्सलाम को इस पर अल्लाह की तरफ से वही आई कि उनको इस तरह से तुमने मूसिया आदाब दाना दीगर, मूसा दाना लोगों के आदाब और हैं, और सोख्ता जाने रवाना दीगर, और जो अल्लाह के ऐसे दीवाने होते हैं उनके कुछ और आदाब हैं। तो मूसिया अकल वालों के लिए हैं ये अदब, आह चरवाहा त अहले अकल कब, अकल वालों के लिए अदब है चरवाहा कब अहले अकल में से, उसकी अकल कम है वो ऐसा मजजूब दीवाना किस्म का। तो हज़रत मूसा अलैहिस्सलाम उसको दोबारा लाए, कहा भाई जैसा तू, उसको उसके हाल पे छोड़ दिया। तो ये दीवानों की बातें होती हैं, बाजी इस तरह मजजूबों की बातें अल्लाह को नापसंद नहीं होती। तकवीन होता है, तकवीनी उमूर जो कुतुब होता है, तकवीनी उमूर का तकवीनी उमूर जिसके सपोर्ट किए जाते हैं, तो वो तो कुतुबुत तकवीन जो होते हैं वो कुतुबुल इरशाद की चपड़ासी की तरह होते हैं। कुतुबुल इरशाद जो दीन की खिदमत करते हैं और इस्लाह नफ्स का काम करते हैं, लोगों को अल्लाह वाला बनाते हैं, तकवा सिखाते हैं, वो कुतुबुल इरशाद होते हैं। तो कुतुबुल इरशाद के ये जो कुतुबुत तकवीन होते हैं, तकवीनी उमूर जो जिनके सपुर्द होते हैं, वो कुतुबुत तकवीन कुतुबुल इरशाद के चपड़ासी की तरह होते हैं। इस कदर अल्लाह के यहाँ दर्जा होता है ये कुतुबुल इरशाद जो होते हैं औलिया अल्लाह। अल्लामा अब्दुल वहाब शारानी रहमतुल्लाह ने फरमाया किसी इलाके में जाकर कोई शख्स खिदमत दीन करे, دین کی خدمت کرے اور اس کی خدمت کی برکت سے کچھ لوگ ولی اللہ بن جائیں تو اللہ تعالیٰ اس علاقے کا اس کو قطب بنا دیتے ہیں. علامہ عبد الوہاب شارانی رحمۃ اللہ علیہ فرماتے ہیں طبقہ ہے قطب خاتمے کا اندیش ہے. تعصب کا اگر ذرہ بھی ہوگا کہ قومیت اور صوبائیت اور لسانیت اور رنگ و نسل کی بنیاد پر کسی کو حقیر سمجھنا, اس کو بنیاد بنا کے دوسرے کو حقیر سمجھنا کہ ہم مہاجر ہیں تو سندھی ہے تو پٹھان ہے, تو یہ حقیر سمجھنا اس طرح, تو جس کے دل میں ذرہ بھی ہوگا عصبیت کا, اس کو تعصب کہتے ہیں, تو وہ اس کے کفر پر خاتمے کا اندیشہ ہوتا ہے کہ اندیشہ ہے کہ خاتمہ کفر پر ہو جائے. اس سے بہت بچنا چاہیے. آپ صلی اللہ علیہ وسلم نے پوچھا صحابہ سے من القوم, تم کون قوم ہو؟ صحابہ نے عرض کیا نحن المسلمون, ہم مسلمان ہیں. تو ہم مسلمان ہیں, بس کلمہ پڑھا ہے,